यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्र संघीय महासभामा सहभागी हुन आज न्यूयर्क प्रस्थान गर्नुहुने। चीनको औपचारिक भ्रमण र संयुक्त राष्ट्र संघको महासभामा सहभागिताका विषयमा प्रधानमन्त्री प्रचण्डद्वारा संसदलाई जानकारी। काठमाडौँको तीनकुने स्थित गैरी गाउँमा चारजनाको हत्या गरिएको अवस्थामा शव फेला। सरकारद्वारा संविधान दिवसका अवसरमा वितरण गरिँदै आएको विभूषण स्थगन मर्यादित र व्यवस्थित बनाउने सम्बन्धमा सुझाव दिन कार्यदल गठन। उच्च अदालतको रिक्त न्यायाधीशमा नायब महान्यायाधिवक्ता सहित 27 जनाको नाम सिफारिश। र चीनमा विदेश मन्त्रीपछि रक्षा मन्त्री पनि बेपत्ता भएपछि विभिन्न आशंका व्यक्त।
सुरेश, के छ खबर? कहाँ छ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम। राष्ट्रको संचार।
समाचार अब विस्तारमा। काठमाडौँको तीनकुने स्थित गैरी गाउँमा चारजनाको हत्या भएको अवस्थामा शव फेला परेको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेश राज बैनालीले धारिलो हतियार प्रहार भएको अवस्थामा गैराती चारजनाको शव फेला परेको जानकारी दिनुभयो। मृत्यु हुनेमा 2 जना महिला र 2 पुरूष रहेका छन्। अहिले घटनास्थलमा प्रहरी परिचालन भएको उहाँले बताउनुभयो। घटनाको अनुसन्धानका लागि तालिम प्राप्त प्रहरी र कुकुरको परिचालन गरिएको छ। प्रहरीले घटनामा संलग्नताको आशंकामा 1 जनालाई पक्राउ गरिएको पनि जनाएको छ। घटनास्थलमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोली परिचालित भएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकहरूको आफन्त मार्फत शव पहिचानको कार्य गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्र संघीय महासभामा भाग लिन आज अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्नुहुने भएको छ। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज साँझ न्यूयोर्कतर्फ प्रस्थान गर्नुहुनेछ। प्रधानमन्त्रीले असोज 4 गते महासभालाई सम्बोधन गर्नुहुने कार्यसूची छ। प्रधानमन्त्री प्रचण्डले आफ्नो चीनको औपचारिक भ्रमण र संयुक्त राष्ट्र संघको 78 महासभामा सहभागिताका विषयमा संसदलाई जानकारी गराउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा भ्रमणबारे जानकारी गराउनुहुँदै प्रधानमन्त्री प्रचण्डले छिमेकी मुलुक चीनको औपचारिक भ्रमणबाट दुई देशबीच रहिआएको परम्परागत घनिष्ठ र सहयोगात्मक सम्बन्ध थप सुदृढ र आपसी सहयोगका क्षेत्रहरू थप विस्तार हुँदै जाने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले नेपालको चासोका विषयहरू अन्तर्राष्ट्रिय समुदाय समक्ष राख्ने एवं शान्ति, दिगो विकास, जलवायु परिवर्तन जस्ता क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग र सद्भाव हासिल गर्न भ्रमण फलदायी हुने बताउनुभयो।
चीनको औपचारिक भ्रमणबाट दुई देशबीच रहिआएको परम्परागत सहयोगात्मक सम्बन्ध थप सुदृढ हुने तथा आपसी सहयोगका क्षेत्रहरू थप विस्तारित हुँदै जाने मैले विश्वास लिएको छु। साथै संघीयता लागू भएपछिको दोस्रो आम निर्वाचन पश्चात बनेको सरकार प्रमुखको हैसियतमा संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने र नेपालको चासोका विषयमा अन्तर्राष्ट्रिय समुदाय समक्ष राख्ने एवं शान्ति, दिगो विकास, जलवायु परिवर्तन जस्ता क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग र सद्भाव हासिल गर्न सहयोगी हुने विश्वास लिएको छु।
प्रधानमन्त्री प्रचण्डले अल्प विकसित राष्ट्रहरूको समूहको अध्यक्षको हैसियतमा नेपालले 47 मुलुकको प्रतिनिधित्व गर्दै साझा चासोका विषयहरूमा विभिन्न मंचमा धारणा राख्नुपर्ने आफूमा जिम्मेवारी रहेको बताउनुभयो। महासभाका दौरान आयोजना हुने स्वास्थ्य सम्बन्धी उच्चस्तरीय बैठकहरू एवं संयुक्त राष्ट्र संघका महासचिवले आयोजना गर्नुहुने जलवायु परिवर्तनसँग सम्बन्धित सम्मेलनमा सहभागी भई धारणा राख्ने तयारी नेपालले गरेको छ। महासभामा संयुक्त राष्ट्र संघीय महासचिव एन्टोनियो गुटेरस लगायतका विभिन्न राष्ट्रका राष्ट्रप्रमुख एवं सरकार प्रमुखहरूसँग द्विपक्षीय र बहुपक्षीय भेटवार्ता गर्ने तयारी रहेको पनि प्रधानमन्त्रीले बताउनुभयो। प्रधानमन्त्री प्रचण्ड असोज 2 गते संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुहुने जलपान कार्यक्रममा सहभागी हुनुहुनेछ। प्रधानमन्त्रीले 4 गते महासभालाई सम्बोधन गर्नुका लगत्तै महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधनपछि असोज पाँच गते छिमेकी मुलुक चीनको औपचारिक भ्रमणका लागि चीनको हाङझाउ जाने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री प्रचण्ड र चीनिया राष्ट्रपति सी चिनफिङ बीच हाङझाउमा भेटघाटको कार्यक्रम तय भएको छ। सोही दिन प्रधानमन्त्री प्रचण्ड 19 एसियाली खेलको समुद्घाटन समारोहमा सहभागी भई 25 सेप्टेम्बरमा समकक्षी ली खछ्याङसँग बेजिङमा भेटघाट एवं द्विपक्षीय वार्ता गर्नुहुनेछ। प्रधानमन्त्री प्रचण्डले सभामुखबाट रूलिङ भएका विषयहरू सुन प्रकरण र नेपाली कांग्रेसका नेता महेन्द्र यादवमाथि भएको आक्रमणका सम्बन्धमा भइरहेको छानबिनबारे पनि संसदलाई हिजो जानकारी गराउनुभयो।
अवैध सुन तस्करीको सम्बन्धमा सीआईबीले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाइसकेको छ। यसअघि भएको सहमति अनुसार उच्च स्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको समेत यस सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु। यसै गरी नेपाली कंग्रेसका नेता महेन्द्र यादवमाथि भएको सांघातिक खुकुरी प्रहारलाई सरकारले गम्भीर रूपमा लिएको छ। आक्रमणकारीलाई प्रचलित कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढेको जानकारी गराउन चाहन्छु। यस प्रकारका आक्रमणका घटना दोहोरिन नदिन र शान्ति सुव्यवस्था मिलाउन सरकार दृढ़ र प्रतिबद्ध रहेको जानकारी गराउन चाहन्छु।
प्रतिनिधि सभाको हिजोको बैठकले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक 2080 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक 2080 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी सभा समक्ष पेश गर्नुभएको थियो। बैठकमा एमाले सांसद सुभाष चन्द्र नेमवाङको निधनबाट इलाम क्षेत्र नम्बर 2 खाली भएको जानकारी पनि सभामुख देवराज घिमिरेले संसदलाई गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक असोज 14 गते आइतबार दिउँसो 1 बजे बस्नेछ। सरकारले विभूषण वितरणलाई मर्यादित र व्यवस्थित बनाउन आवश्यक सुझाव कार्यदल गठन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषदको बैठकले विभिन्न देशका अनुभवहरूको समेत अध्ययन गरी 3 महिनाभित्र प्रतिवेदन पेश गर्न कार्यदल गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो। मन्त्री परिषदको बैठकले संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट वितरण हुँदै आएका विभूषणहरू कार्यदलको प्रतिवेदन नआउँदासम्मका लागि स्थगित गरिएको छ। पछि सोही कार्यदलको सिफारिश बमोजिम वितरण गर्ने निर्णय मन्त्री परिषदले गरेको मन्त्री शर्माले बताउनुभयो।
संविधान दिवसको अवसरमा यो सम्मान्य राष्ट्रपतिज्यूबाट प्रदान गरिँदै आएको जुन विभूषण छ, यो विभूषणको विषयमा विभूषण वितरण कार्यलाई मर्यादित एवं व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रूपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषण सम्बन्धी प्रचलित कानून समेतको अध्ययन गरी 3 महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गर्ने निर्णय भएको छ र त्यो कार्यदलले प्रतिवेदन नदिँदासम्मको लागि हाललाई यो विभूषण वितरण कार्य स्थगन गर्ने निर्णय गरेको छ क्याबिनेटले आज। र अर्को नेपाल नागरिकता तेस्रो संशोधन नियमावली 2080 स्वीकृत गर्ने पनि निर्णय गरेको छ, यो गृह मन्त्रालयकै प्रस्तावमा हो। त्यसै गरेर यो विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा प्रस्तुत गर्न स्वीकृत दिने भन्ने पनि निर्णय भएको छ।
मन्त्री परिषदको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण स्वीकृत गरेको छ। भ्रमणका क्रममा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलले चिनिया पक्षसँग नेपालको ऊर्जा, भौतिक पूर्वाधार, कृषि तथा शिक्षा लगायतका क्षेत्रको विकासका सन्दर्भमा छलफल गर्नेछ। मन्त्री परिषदको बैठकले कर प्रणालीको सुधारका लागि पूर्व मन्त्री विद्याधर मल्लिकको नेतृत्वमा एउटा समिति गठन गर्ने, नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी साल ट्रेडिङ कर्पोरेशन र नेशनल ट्रेडिङ कर्पोरेशनलाई 50% भन्सार छूटमा 10,000 मेट्रिक टन चीनी आयात गर्न स्वीकृति दिने, सुकलाफाँटा राष्ट्रिय निकुञ्जबाट पीड़ित भएका जनताको समस्या समाधानका लागि अधिकार सम्पन्न न्यायिक समिति गठन गर्ने लगायतका निर्णय भएको सरकारका प्रवक्ता एवं संचार मन्त्री शर्माले बताउनुभयो। संसदीय सुनवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ। संसदीय सुनवाई समितिको हिजो बसेको बैठकले न्याय परिषदबाट सर्वोच्च अदालतका लागि सिफारिश शर्माको सुनवाईपछि सर्वसम्मतिले नाम अनुमोदन गरेको हो। सुनवाईका क्रममा प्रस्तावित न्यायाधीश शर्माले प्रचलित संविधान, कानून र न्यायिक मूल्य मान्यताका आधारमा स्वच्छ, सक्षम, निष्पक्ष, तटस्थ र गुणस्तरीय न्याय सम्पादनप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले विशेष गरी सर्वोच्च अदालतमा रहेका पुराना बक्यौता मुद्दाहरूको फर्छोट, फरक मुद्दा व्यवस्थापन पद्धतिको कार्यान्वयन, इजलासको समय व्यवस्थापनका सम्बन्धमा निश्चित मापदण्ड र कार्ययोजना तयार गरी लागू गर्ने विषयमा आफ्नो सक्रिय पहल र सहभागिता रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। समितिले 10 दिनको म्याद दिएर प्रस्तावित न्यायाधीश शर्माको विरूद्ध उजुरी आह्वान गरे पनि कुनै पनि उजुरी प्राप्त नभएपछि सोझै सुनवाई गरिएको सुनवाई समितिले जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको सुधारका लागि अहिले भइरहेका प्रयासहरू पर्याप्त नरहेको टिप्पणी गर्नुभएको छ। तत्काल थप सुधारका कामहरू नगरे अर्थतन्त्रमा गम्भीर संकट फेरि पनि देखिन सक्ने उहाँले बताउनु भएको छ। नेपाल उद्योग परिसंघले हिजो काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उहाँले बिग्रिएको अर्थतन्त्र लयमा फर्काउन सरकारले चालू आर्थिक वर्षको बजेट मार्फत सुधारका प्रयास थालनी गरेको भए पनि त्यो पर्याप्त नभएको र कार्यान्वयनमा लक्षित उपलब्धि हुन नसकेको बताउनु भएको छ। आर्थिक विकासबाट मुलुकलाई समृद्ध बनाउँदै बलियो राष्ट्रका रूपमा अघि बढ़ाउनु पर्ने आवश्यकता रहेको प्रधानमन्त्रीले बताउनुभयो। निजी क्षेत्रको समेत सहयोगमा औद्योगिकीकरण उत्पादन वृद्धि स्वदेशी वस्तु र सेवाहरूको गुणस्तर वृद्धि तथा निर्यात प्रवर्धन गर्दै अर्थतन्त्रको सबलीकरण हुने विश्वास सरकारले लिएको उहाँले बताउनुभयो। निजी क्षेत्रको सहकार्यबाटै आर्थिक समृद्धि सम्भव भएको उहाँले उल्लेख गर्नुभयो। अर्थतन्त्रको सुधारका लागि सरकार गम्भीर रहेको र सबै पक्षबाट त्यसमा योगदान आवश्यक रहेको प्रधानमन्त्रीले बताउनुभयो। कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले अहिले बजार माग घटेको र समग्र अर्थतन्त्रमा मन्दीको अवस्था देखिएको बताउनुभयो। अवैध व्यापार स्वदेशी उद्योग र सरकारका लागि समेत खतरनाक अवस्थामा पुगिसकेको भन्नुहुँदै उहाँले त्यसमा लगाम लगाउनुपर्ने आवश्यकता उल्याउनुभयो। प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनबाट सिर्जित समस्या र चुनौतीलाई उपयुक्त नीति बजेट र कार्यक्रमको व्यवस्था गरी प्रभावकारी कार्यान्वयन मार्फत समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषदको दोस्रो बैठकलाई हिजो सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले पर्वतीय राष्ट्रको समस्याको पहिचान र सम्बोधनमा विश्वको ध्यानाकर्षण गर्न ठोस पहल आवश्यक रहेको बताउनुभयो। नेपालका जस्तै समस्या भएका पर्वतीय मुलुकको समस्यालाई रणनीतिक रूपमा उठान गरी पर्वतीय मुलुकसँग सहकार्यको रणनीति बनाउन आवश्यक रहेको बताउनुहुँदै प्रधानमन्त्रीले पर्वतीय क्षेत्रलाई लक्षित गरी विशेष योजना र कार्यक्रम तय गर्न सरकारवालासँग छलफल र सहकार्यका लागि आग्रह पनि गर्नुभयो। न्याय परिषदले उच्च अदालतको न्यायाधीशका लागि 27 जनाको नाम सिफारिश गरेको छ। परिषदको हिजो बसेको बैठकले नायब महान्यायाधिवक्ता एवं बेपत्ता पारिएका व्यक्ति सम्बन्धी छानबिन आयोगका सचिव श्याम कुमार भट्टराईसहित सरकारी वकिल न्याय प्रशासन र कानून समूहबाट 1-1 जना सिफारिश गरिएको परिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो। त्यस्तै जिल्ला न्यायाधीशबाट 18 जना र 6 जना कानून व्यवसायीबाट सिफारिश गरिएको पनि प्रवक्ता कार्कीले बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल चिकित्सक संघले घोषणा गरेको यस वर्षको वुमन इन मेडिसिन इन नेपाल सन् 2023 अवार्ड 5 जना चिकित्सकलाई प्रदान गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले डाक्टर अर्चना अमात्य, डाक्टर गीता साक्य, डाक्टर मिता सिंह, डाक्टर कोकिला वैद्य र डाक्टर प्रमिला प्रधानलाई अवार्ड प्रदान गर्नुभयो। राष्ट्रपति पौडेलले संघले प्रदान गर्ने लाइफ टाइम एचिभमेन्ट अवार्डबाट डाक्टर दिव्येश्वरी श्रेष्ठ, डाक्टर लता बज्राचार्य, डाक्टर शोभा अर्याल, डाक्टर कस्तुरी मल्ल र डाक्टर गीता कार्की राणालाई सम्मान गर्नुभयो। नेपालको स्वास्थ्य सेवाको क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर गर्दै संघले उहाँहरूलाई सम्मान गरिएको जनाएको छ। त्यस अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्य र शिक्षा जस्ता संविधानले नागरिकको मौलिक हकका रूपमा व्यवस्था गरेको आधारभूत सेवालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले गैराती 12 बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 1 र डिजेल तथा मट्टीतेलमा प्रति लिटर 3 रूपियाँ वृद्धि गरिएको जनाएको छ। मूल्य समायोजनसँगै अब काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रति लिटर 183 र डिजेल तथा मट्टीतेलको मूल्य प्रति लिटर 173 रूपियाँ पुगेको छ। सुर्खेत र दाङमा पेट्रोल प्रति लिटर 182 र डिजेल तथा मट्टीतेल प्रति लिटर 172 रूपियाँ पुगेको छ। चाराली, विराटनगर, जनकपुर, अमलेखगंज, भलवारी, नेपालगंज, धनगढ़ी र वीरगंजमा पेट्रोल प्रति लिटर 180.50 रूपियाँ र डिजेल तथा मट्टीतेल प्रति लिटर 170.50 रूपियाँ तोकिएको छ। इण्डियन आयल कर्पोरेशनबाट हिजो प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोल र डिजेलको मूल्यमा क्रमशः प्रति लिटर 1.12 रूपियाँ र 2.91 रूपियाँ वृद्धि भई आएकाले खुद्रा बिक्री मूल्य बढ़ाएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समाज रूपान्तरण र देश बनाउने अभियानलाई मजबूत बनाउन नेपाली कांग्रेस एकजुट र बलियो हुनुपर्ने बताउनु भएको छ। नेपाली कांग्रेस झापा क्षेत्र नम्बर 5 को क्षेत्रीय सम्मेलनमा महामन्त्री शर्माले हिजो ओडा, गाउँ, नगर, जिल्ला र क्षेत्र सशक्त भएमा देश आबै सशक्त हुने र पार्टी पनि मजबूत हुने बताउनुभयो। हरितालिका अर्थात तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई विभिन्न चार स्थानबाट दर्शन गराइने भएको छ। पशुपति क्षेत्र विकास कोषले हिजो आयोजना गरेको छलफलमा यस वर्षको हरितालिका अर्थात तीज पर्वका अवसरमा पशुपतिनाथको दर्शनका लागि आउने व्रतालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लाइनको व्यवस्था मिलाइएको जानकारी दिइएको छ। पहिलो लाइन कोटेश्वर तीनकुने सिनामंगल क्षेत्रबाट आउने भक्तजनका लागि लगाइएको तिलगंगा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राम मन्दिर आर्यघाट हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको छ। त्यस्तै दोस्रो लाइन मित्र पार्क क्षेत्रबाट प्रवेश गर्ने गरी व्यवस्था मिलाइएको छ। तेस्रो लाइन गौशाला पिंगल स्थान पञ्चदेवल क्षेत्रबाट मन्दिर प्रवेश गर्ने गरी व्यवस्था मिलाइएको छ। चौथो लाइन गुहेश्वरी उमाकुण्ड कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथको मन्दिरमा प्रवेश गराइनेछ। कोषले तीजका दिन असोज एक गते बिहान छ बजेपछि पुरूष दर्शनार्थीलाई पशुपतिनाथको मन्दिरमा प्रवेश गर्न रोक लगाइएको छ। पशुपतिनाथका नित्य दर्शनार्थीहरूलाई त्यसअघि नै दर्शन गरेर फर्कन आग्रह गरिएको छ। छलफलमा कोषका कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवड़ाले तीज पर्व व्यवस्थित गर्न कोषले आवश्यक सबै तयारी गरेको जानकारी दिनुभयो। आधुनिक जीवनशैलीका कारण नयाँ पुस्ताले पुरानो संस्कृति बिर्सदै जाँदा सांस्कृतिक पहिचान बोकेको हरितालिका अर्थात तीज पर्वका मौलिक भाकाहरू पछिल्लो समय हराउँदै गएका छन्। पाल्पाबाट विष्णु खनालको यो रिपोर्ट।
वर्ष दिनको तीजमा बाबा लिन आइनन् जागतको छिरपतमा जन्मभरिलाई।
यी र यस्तै भाका आजभोलि तीजको समयमा बिरलै सुन्न पाइन्छ। बढ्दो आधुनिकता र प्रविधिले पुराना तीजका भाकाहरू हराउँदै गएका छन्। गाउँघरमा महिलाहरूले समूह बनाई भाका हालेर तीजका गीत गाउँथे। हिन्दू नारीहरूको सांस्कृतिक पहिचान बोकेको तीजका मौलिक भाका पछिल्लो समय पातलिँदै गएकोमा गाउँका पुराना पुस्ता चिन्तित बनेका छन्। स्थानीय निर्मला देवी खत्री:
गीत पनि धर्म कर्म जम्मै जोडिए थियो, अहिले तिनी कहाँ गएका परम्परा हरा।
हरितालिका तीज विशेष रूपमा महिला दिदी बहिनी एकै ठाउँमा जम्मा हुने र एक अर्कामा परेको सुख दुःख वेदना घरमा भएका दुःख पीड़ा गीत मार्फत साटासाट गर्ने पर्व हो। पहिलेका तीजका गीत महिलाका पीड़ा वेदना गीतमा उनीहरू गाइने गरिन्थ्यो। धर्मकर्म अन्याय अत्याचार विकृति विसंगति र घर माइत गरेका कुरा गीत मार्फत गाउने गरिन्थ्यो। सात डाँडा पारी विवाह गरी पठाएका चेली बेटीलाई आमा बुबा दाजुभाइ लिन गएर माइतमा जम्मा गरी मिठो मसिनो खुवाउने प्रचलन पुरानो हो। बिहे गरी दिएका चेली बेटी र माइती दाजुभाइको असल भाइचाराको गाँठो कसिलो बनाउने तीजमा चेली बेटीलाई माइती लिन जानु पर्ने र घर पक्षले अरू बेला नभए पनि यस बेला माइत पठाउनै पर्ने परम्परा छ। तर आजभोलि यो परम्परा हराउँदै गएको बताउनुहुन्छ पुराना पुस्ताकी राधा देवी नेपाल।
यो पुरानो संस्कृति जो झल्काउनु पर्छ। हाम्रा पालामा भगवानका दुःख सुखका घर माइत गर्ने घाँस दाउरा गरेका राम्रा लयले गीतहरू गाइन्थ्यो।
विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
बाल बालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने मूल नारा सहितको राष्ट्रिय बाल दिवस 2080 सम्पूर्णमा हार्दिक शुभकामना।
यसै अवसरमा विशेष गरी संस्थागत स्याहार पछि बाहिर आउनुभएका किशोर किशोरीको सहज सामाजिक पुनर् एकीकरण र आत्मनिर्भर संग सम्बन्धित निशुल्क सिपमूलक तालिमहरूका लागि छाता संस्था नेपालद्वारा संचालित परियोजना चौतारी युवा क्लबमा तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ।
सम्पर्क नम्बर 01-5502-5016।
प्रायोजक छाता संस्था नेपाल, समन्वय राष्ट्रिय बाल
अब बाकी समाचार। 59 राष्ट्रिय बाल दिवसका अवसरमा रेडियो नेपाल र नेपाल बाल संगठनले संयुक्त रूपमा बाल मन्दिर नक्सालमा हिजो आयोजना गरेको राष्ट्रिय बाल गीत प्रतियोगितामा ललितपुरको गम्भीर समुद्र सेतु माध्यमिक विद्यालयका अनमोल सेवा प्रथम हुनुभएको छ। प्रतियोगितामा सुनसरीको हिमालय इंग्लिस स्कूलका राजेश परियार द्वितीय र काठमाडौँको द राइजिङ स्टार बोर्डिङ स्कूलका एरिना आरोहना सायना तथा काव्य बोहराको समूहले तृतीय स्थान प्राप्त गरेको छ। प्रतियोगितामा काठमाडौँकै ल्याबोरेटरी स्कूल र एलाइन स्कूलले सान्तुना स्थान प्राप्त गरेको छ। प्रतियोगितामा उत्कृष्ट संगीततर्फ लक्ष्मण चौलागाई र उत्कृष्ट रचनातर्फ सुरेन्द्र मुखिया छनौट हुनुभएको छ। पुरस्कृतहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुहुँदै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यले बाल मन्दिरमा भएका अनियमितताका घटनाप्रति मन्त्रालय गम्भीर रहेको बताउनुभयो। मन्त्री आचार्यले विगतमा बाल मन्दिरमा जग्गा जमीन भौतिक सम्पत्तिमाथि भएका अनियमिततालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको बताउनुभयो। बाल संगठनका अध्यक्ष विद्या न्यौपानेले बाल मन्दिरले इतिहासका पानाहरूको संरक्षण गर्न पहल गर्नुपर्ने बताउनुभयो। यसअघि बालगीत प्रतियोगिताको उद्घाटन गर्नुहुँदै पूर्व प्रधान न्यायाधीश हरिकृष्ण कार्कीले गीत संगीतको माध्यम सिकाइका लागि उत्कृष्ट रहेको बताउनुभयो। रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालले आफ्नो स्थापना कालदेखि नै आजसम्म बालबालिकालाई उच्च प्राथमिकतामा राखेर कार्यक्रमहरूको आयोजना, कार्यक्रम उत्पादन र प्रसारण गर्दै आएको बताउनुभयो। ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपति नारद मुनि हार्थ मछालीले बालबालिकाको क्षेत्रमा लगानी बढ़ाउन सके भविष्यमा देशलाई आवश्यक पर्ने जनशक्ति उत्पादन हुन सक्ने बताउनुभयो। प्रतियोगितामा आवेदन दिएका 42 समूह छनौट भएका मध्ये विभिन्न विद्यालयका 20 समूहले भाग लिएका थिए। कार्यक्रममा बालक पत्रिका लोकार्पण पनि गरिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले मुलुकको समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकारले प्रयास अघि बढ़ाइरहेको बताउनु भएको छ। मन्त्रालयले हिजो काठमाण्डुमा आयोजना गरेको जनसंख्या र विकास सम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुँदै मन्त्री बस्नेतले जनसंख्याको असन्तुलन नियन्त्रण गरी गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा अभिवृद्धि गर्न तीनै तहका सरकारको समन्वय र सहकार्य गरी नयाँ रणनीतिका साथ अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। सम्मेलनले विद्यमान जनसंख्याको गतिविधि विश्लेषण गर्दै रणनीति तयार गर्न सहयोग पुग्याउने पनि मन्त्री बस्नेतले बताउनुभयो। मकवानपुरमा चिकित्सक कुटिएको घटनाको विरोधमा हेटौँडा अस्पतालले आकस्मिक बाहेकका सबै अस्पताल हिजो बन्द गरेको छ। गत बुधबार हेटौँडा उपमहानगरपालिका एक स्थित सन्चु अस्पतालमा डाक्टर विकास थापा र प्रशान्त भिडारीमाथि मृतकका आफन्तले कुटपिट गरेपछि घटनाको विरोधमा स्वास्थ्य सेवा बन्द गरिएको हो। चीनका रक्षा मन्त्री ली साङफू फेरि केही समय यता सार्वजनिक स्थलबाट हराइरहेको समाचार बाहिर आएको छ। गत मार्चमा रक्षामन्त्री नियुक्त हुनुभएका ली दुई साताभन्दा बढ़ी समयदेखि सार्वजनिक रूपमा नदेखिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। वाल स्ट्रीट जर्नलले बेजिङ स्रोतलाई उल्लेख गर्दै लीलाई गत साता सोधपूछका लागि लगिएको जनाइएको छ। के कारणले उहाँमाथि सोधपूछ गर्न लागिएको हो भन्ने कारण खुलाइएको छैन। यसअघि चिनिया विदेश मन्त्री पिङ काङ बेपत्ता भएपछि वाङ यीलाई पुनः विदेश मन्त्री बनाइएको थियो। भारतको ग्रेटर नोएडास्थित एउटा निर्माणाधीन आवासीय भवनको लिफ्ट चुँडिँदा चारजनाको मृत्यु भएको र पाँचजना गम्भीर घाइते भएको भारतीय संचार माध्यमहरूले उल्लेख गरेका छन्। गम्भीर घाइते भएकाहरूको अस्पतालमा उपचार चलिरहेको छ। घटनास्थल र अस्पतालमा प्रहरी परिचालन गरी संलग्नलाई कानूनी कार्यवाही र उचित उपचार सुनिश्चित गरिएको भारत सरकारले जनाएको छ।
सूर्य विनायक रत्न पार्क द्रुत बस सेवा सञ्चालनका लागि सड़कमा डेडिकेट लेन बनाउन शुरू गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले संविधान दिवस असोज 3 गतेदेखि द्रुत बस सेवा सञ्चालन गर्न निर्देशन दिनुभएको थियो। मन्त्री ज्वालाको निर्देशनपछि सड़क विभाग र यातायात व्यवस्था विभागले काम शुरू गरेको हो। द्रुत बस सेवा सञ्चालनका लागि रेड मार्क गर्न थालिएको सड़क डिभिजन कार्यालय प्रमुख नारायण निहुरेले जानकारी दिनुभयो। यातायात व्यवस्था विभागले द्रुत बस सेवाका 25 ठूला बसहरू तयारी अवस्थामा राखेको छ। म्याग्दीको बेनी नगरपालिका 4 सिंगामा चिस्यान गृह निर्माण गरिएको छ। कृषि उपज संकलन भण्डारण र व्यवस्थापनका लागि बेनी नगरपालिकाले शीत भण्डार निर्माण गरेको हो। बेनी नगरपालिकाले सिंगामा 300 मेट्रिक टन क्षमताको शीत भण्डार निर्माणका लागि गत आर्थिक वर्षमा 1,90,00,000 रूपियाँ विनियोजन गरेको थियो। चिस्यान गृहको पूर्वाधार निर्माण र उपकरण जडान गरेर परीक्षण लिएको बेनी नगरपालिका 4 वडाध्यक्ष अणबहादुर खड्काले जानकारी दिनुभयो। भोजपुरका लेकाली भेगका अधिकांश किसान व्यावसायिक सतुवा खेतीमा आकर्षित भएका छन्। राम्रो आमदानी हुने भएपछि बहुउपयोगी मानिने जड़ीबुटी सतुवा खेतीमा किसानहरूको आकर्षण बढ़ेको हो। सतुवा टेम्के मयुङ गाउँपालिका, भोजपुर नगरपालिका, सडानन्द नगरपालिकाको माथिल्लो भेग र आमचोक र साल्पा सिलिछो गाउँपालिकाको माथिल्लो भेगमा कृषकले व्यवसाय पारम्परिक खेती गर्दै आएका छन्। 1400 मिटर भन्दा माथिको उचाइमा पाइने सतुवाको बिरुवा प्रति गोटा 20 देखि 150 रुपियाँसम्म र बिउ प्रति किलो 1,00,000 रुपियाँमा बिक्री हुने गरेको छ। यस्तै सतुवाको गानो प्रति किलो 10,000 रुपियाँदेखि 12,000 रुपियाँमा बिक्री हुने गरेको कृषक मानबहादुर राईले जानकारी दिनुभयो।
अर्जुन श्रेष्ठ, अब खेल समाचार।
चीनमा आयोजना हुन लागेको 19 एसियन गेम्सका लागि नेपाली क्रिकेट टीमको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले एसियन गेम्सका लागि नियमित कप्तान रोहित पौडेलको कप्तानीमा 15 सदस्यीय टीम घोषणा गरिएको हो। सोमो चरणमा नेपालले जापान र कम्बोडियासँग खेल्नेछ। अक्टोबर 12 देखि 24 मलेसियामा हुने एसियन क्रिकेट काउन्सिल एसिसी पुरुष U19 प्रिमियर कपका लागि नेपाल क्रिकेट संघ क्यानले 24 खेलाड़ीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। प्रिमियर कपमा 16 एसोसिएट टोलीले प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोली र तेस्रो हुने टोलीले पाकिस्तानमा हुने एसिसी U19 एसिया कप 2023 स्थान बनाउनेछन्। प्रिमियर कपका सबै खेलहरू 50 ओभरका हुनेछन्। नेपाल प्रतियोगिताको समूह एमा रहेको छ। नेपाल सम्मिलित समूहमा भरान, साउदी अरेबिया र इरान छन्। नेपालले अक्टोबर 12 इरानसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। त्यसपछि अक्टोबर 15 भरान र 18 साउदी अरेबियासँग खेल्नेछ। समूहको शीर्ष स्थानमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ। फिफा बेस्ट अवार्डको पुरुषतर्फको मनोनयन सार्वजनिक भएको छ। दुई पटकका अवार्ड विजेता मेसी र केलियन एम्बाप्पे फिफाको वर्ष खेलाड़ीको मनोनयनमा परेका छन्। त्यस्तै म्यान्चेस्टर सिटीलाई ट्रिबल उपाधि जिताएका क्लब 6 खेलाड़ी मनोनयनमा परेका छन्। प्रारम्भिक 12 सूचीमा इङ्ल्याण्डका डिक्लान राइस समेत परेका छन्। अर्जेन्टिनाका लियोन मेस्सी यस अवार्डका पछिल्लो विजेता थिए। क्रिस्टियानो रोनाल्डोले फिफा वेस्ट अवार्डको पहिलो र दोस्रो संस्करणको उपाधि हात पारेका थिए।
अझै बम आज देशभर सामान्य बदलिरही गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम सहितका अन्य प्रदेशमा मेघगर्जन र चट्याङ सहित केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। त्यस्तै लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.4 डिग्री सेल्सियस, वर्षा फाटफुट, सापेक्षिक आर्द्रता 92%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 30 देखि 32 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:50 भयो भने सूर्यास्त भरे साँझ 6:09 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन आज न्यूयोर्क प्रस्थान गर्नुहुने। चीनको औपचारिक भ्रमण र संयुक्त राष्ट्रसंघको महासभामा सहभागिताका बारे प्रधानमन्त्री प्रचण्डद्वारा संसदलाई जानकारी। काठमाडौँको तीनकुने स्थित गैरी गाउँमा 4 हत्या गरिएको अवस्थामा शव फेला। सरकारद्वारा संविधान दिवसको अवसरमा वितरण गरिँदै आएको विभूषण स्थगन मर्यादित र व्यवस्थित बनाउने सम्बन्धमा सुझाव दिन कार्यदल गठन। उच्च अदालतको रिक्त न्यायाधीशमा नायब महान्यायाधिवक्ता सहित 27 नाम सिफारिश र चीनमा विदेश मन्त्रीपछि रक्षा मन्त्री पनि बेपत्ता भएपछि विभिन्न आशंका व्यक्त। बिहान 7 समाचार सकियो। अर्को समाचार प्रसारण 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।